अगला चैप्टर देखेंगे।
अहमियत उस्सौम, रोजे की अहमियत। रमजान की बरकतों से महरूम रहने वाला बदनसीब है। दलील, हजरत अनस बिन मालिक से रिवायत है कि रमजान आया तो रसूलुल्लाह ने फरमाया, ये महीना जो तुम पर आया है इसमें एक रात ऐसी है जो कद्रो मंजलत के एतबार से 1000 महीनों से बेहतर है। जो शख्स इसकी सआदत हासिल करने से महरूम रहा वो हर भलाई से महरूम रहा। फिर फरमाया कि लैलतुल कद्र की सआदत से सिर्फ बेनसीब ही महरूम किया जाता है। इसे इब्ने माजा ने रिवायत किया। कुछ लोग होते हैं जो रमज़ान आने के बावजूद भी रोज़े भी नहीं रख पाते और उनको शऊर भी नहीं होता। यानी हमारे यहाँ ये जहालत इतनी आम है कि बाज़ दफ़ा बीवियाँ रोज़े रखती हैं तो शौहर नहीं रखते, शौहर रखते हैं तो बीवियाँ नहीं रखते। और औरतें सवाल करती हैं कि अच्छा हम अपने शौहर के लिए फिर नाश्ता बना सकते हैं क्या, फिर हम उसके लिए लंच बनाएं। भाई वो क्यों नहीं रोज़ा रखते, कभी रखा ही नहीं। माशाल्लाह, ये कैसा दीन है। देखिए, दो वजह से मैंने देखा है कि लोग दीन पे अमल करना छोड़ते हैं। एक वजह होती है जहालत, कमी इल्म का एहसास ही ना होना, और दूसरी होती है दुनिया की भागदौड़ कि जिसकी वजह से इंसान दीन से दूर होता है। और अमूमन हमारी उम्मत में या हमारी कौम में तालीम का तनासुब अभी इतना नहीं है, उसकी वजह से मॉडर्न लोग या बहुत पढ़े लिखे इंटेलेक्चुअल लोग तो कानून शिकनी करते ही हैं। वो तो तकब्बुर या सरकशी की वजह से करते होंगे, लेकिन जहालत की वजह से भी बहुत लोग जो हैं वो इस चीज़ से पीछे हटते हैं। हम सब अगर अपने लिए दिल में एक नीयत कर लेना, अपने जानने वालों में, अपने घर से शुरू करें, अपने रिश्तेदार, फिर उसके बाद वो लोग जो रमज़ान के रोज़े नहीं रखते या उनको एहसास नहीं, अगर इस साल रमज़ान के आने से पहले पहले हम उनको ये एहसास दिला दें कि देखें अगर रोज़ा नहीं रखा तो आपका दीन नहीं है। अच्छा, रोज़ा रख लेते नमाज नहीं पढ़ते, फिर अगला मसला कि रोज़ा रख लेते और नमाज नहीं पढ़ते तो वो भी को रोज़ा नहीं है। यानी कम अज़ कम देखिए, इंसान फ़राइज़ का तो पाबंद हो, बाकी चीज़ें तो उसके बाद इंशाल्लाह अल्लाह ताला चाहता है और बंदा भी कोशिश करता है तो उसमें दिन ब दिन इजाफा होता है, तकवा बढ़ता रहता है, तवक्कुल बढ़ता है, शुक्र बढ़ता है। लेकिन जिसकी ज़िंदगी में फ़राइज़ ही नहीं होते ना, फिर उसके दिल पर हर दिन मोहर लगती जाती है। और अगर आप लोगों के घरों में, आपके इर्द गिर्द में कोई ऐसा शख्स है, आपको उसके लिए फ़ौरी एक्शन लेने की ज़रूरत है। अच्छे तरीके से पैगाम दें, बात करें, कोई ना माने, कुछ सरकशी करे तो फिर आपको स्टैंड लेना पड़ेगा। इस्लाम इसकी इजाज़त नहीं देता कि एक इंसान इस्लाम के नाम को मिसयूज़ करे। नाम तो हम मुसलमान होने का रख लें और अल्लाह ही की बात को ना माने। रमज़ान पाने के बावजूद मग़फ़रत हासिल ना कर सकने वाले के लिए हलाकत है। इस रिवायत को भी गौर से सुनना है और अपने अमल की नीयत से इंशाल्लाह इसमें से पॉइंट लेंगे। हज़रत काब बिन उजरा फरमाते हैं रज़ी अल्लाह अन्हु कि रसूलुल्लाह ने सहाबे कराम से फरमाया, मिंबर लाओ। मिंबर यानी जिस पे खड़े होकर खुतबा दिया जाता है। हम मिंबर ले आए। जब नबी अकरम पहली सीढ़ी पर चढ़े तो फरमाया आमीन, फिर जब दूसरी सीढ़ी पर चढ़े तो फरमाया आमीन, इसी तरह आप जब तीसरी सीढ़ी पर चढ़े तो फरमाया आमीन। जब आप मिंबर से नीचे तशरीफ़ लाए तो हमने अर्ज़ किया, ए अल्लाह के रसूल, आज हमने आपसे ऐसी बात सुनी जो इससे पहले कभी नहीं सुनी। क्योंकि आपका मामूल क्या था कि सीढ़ियाँ चढ़ते वक्त अल्लाह अकबर कहते थे और उतरते वक्त सुभान अल्लाह कहते थे, लेकिन आज क्या किया कि ऊपर चढ़ते हुए अल्लाह अकबर की बजाय आमीन कहा। तो इस पे सहाबा कराम को हैरत हुई। आपने फरमाया, जनाब जिब्राइल अलैहिस्सलाम मेरे पास आए और कहा, इस आदमी के लिए हलाकत है जिस आदमी ने रमज़ान का महीना पाया और अपने गुनाहों की बख्शिश और माफ़ी हासिल न कर सका। इसके जवाब में मैंने आमीन कही। फिर जब मैं दूसरी सीढ़ी पर चढ़ा तो जनाब जिब्राइल अलैहिस्सलाम ने कहा, हलाकत है उस आदमी के लिए जिसके सामने आपका जिक्र किया जाए और वो आप पर दरूद ना भेजे। मैंने इसके जवाब में आमीन कही। फिर जब तीसरी सीढ़ी चढ़ा तो जनाब जिब्राइल अलैहिस्सलाम ने कहा, जिस शख्स ने अपने माँ बाप या दोनों में से किसी एक को बुढ़ापे की हालत में पाया और इनकी खिदमत करके जन्नत हासिल न की, उसके लिए भी हलाकत हो। मैंने इसके जवाब में कहा आमीन। इसे हाकिम ने रिवायत किया। तीन अमल हैं इधर हमारी चेकलिस्ट बनने के लिए, माँ बाप की खिदमत, रमज़ान का आना और फ़ायदा ना उठाना, और अल्लाह के नबी का नाम लिया जाए और दरूद ना पढ़ना। यहाँ देखिए कि अमल के नुक्ते हैं ना, इसको हमें हाईलाइट करना है और अपने अमल को चेक करना है। हम जब भी कहीं अल्लाह के नबी का नाम सुने तो दुरूद क्या पढ़ना है, सल्लल्लाहु अलैहि वसल्लम। क्या आपका जिक्र करके, यानी जैसे कहा जा रहा है आपने फरमाया तो भी होगा, नहीं, ये ख़ास बात मोहम्मद पे है, सल्लल्लाहु अलैहि वसल्लम पे। ہم اپنی خوشی سے اور اپنے اجر کو بڑھانے کے لیے جب کہتے ہیں رسول اللہ نے کہا تو بھی ہم صلی اللہ علیہ وسلم کہہ لیتے ہیں، ٹھیک ہے، لیکن اگر ہم کہتے نہیں تو گناہ نہیں ہوتا۔ یہ جو اس میں ایک سمجھ لیں آپ کے بہت بڑی، یعنی ایک ہلاکت کی بات کہیں گے، یہ کیا ہے؟ لفظ محمد پہ کیسے کیا جائے نام، کیسے کہا جائے اونچی کے خاموشی سے؟ پہلی بات ہے کہ اگر انسان باشعور لوگوں کے بیچ میں بیٹھا ہوا ہے جن کو بھی یہ مسئلہ پتہ ہے تو خاموشی سے کہنے میں بھی کوئی حرج نہیں، لیکن اگر کہیں ایسی جگہ میں ہے کہ جہاں کچھ کو پتہ ہی نہیں یہ مسئلہ، تو اگر کہیں بھی آپ لفظ سنیں تو ایسی آواز کے تو کم از کم آپ کے ساتھ والا سن لے صلی اللہ علیہ وسلم، یا یہ نہیں کہ جہاں نام آئے تو سارے کورس میں کہنا شروع کر دیں۔ تو اونچی کیوں کہیں؟ تاکہ ساتھ بیٹھے ہوئے کو اگر نہیں پتا تو اس کو بھی یاد آ جائے۔ اور اگر آپ دیکھیں کہ کہیں نام لیا جا رہا ہے اور کوئی دوسرا نہیں لے رہا اس نام ذکر کو، تو بعد میں پھر کسی اچھے طریقے سے ان تک یہ بات کنوے کی جا سکتی ہے کہ اللہ کے نبی کا نام آئے تو صلی اللہ علیہ وسلم کہنا چاہیے۔ روزہ خوروں کا عبرت ناک انجام۔ روزہ خور کون ہوتے ہیں؟ جو وقت سے پہلے روزہ کھول لیتے ہیں، روزہ کھا لینے والے، اس کا لفظی معنی ہوتا ہے۔ خور کس کو کہتے ہیں؟ کھانے کو۔ تو یعنی جو لوگ وقت سے پہلے روزہ افطار کر لیتے ہیں، وقت ابھی ہوا بھی نہیں، دن میں کسی وقت کھول لیا، تو اس کی دلیل دیکھیے، بڑی پیاری روایت ہے۔ حضرت ابو امامہ باہلی رضی اللہ عنہ کہتے ہیں، میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، میں سویا ہوا تھا اور میرے پاس دو آدمی آئے، انہوں نے مجھے بازوؤں سے پکڑا اور مجھے ایک مشکل چڑھائی والے پہاڑ پر لائے، اور دونوں نے کہا اس پر چڑھیں، میں نے کہا میں نہیں چڑھ سکتا، انہوں نے کہا ہم آپ کے لیے سہولت پیدا کر دیں گے، بس میں چڑھ گیا، حتیٰ کہ میں پہاڑ کی چوٹی پر پہنچ گیا جہاں میں نے شدید چیخو پکار کی آوازیں سنی، میں نے پوچھا یہ آوازیں کیسی ہیں، انہوں نے بتایا یہ جہنمیوں کی چیخو پکار ہے، پھر وہ میرے ساتھ آگے بڑھے جہاں میں نے کچھ لوگ الٹے لٹکے ہوئے دیکھے جن کے منہ کو چیرا دیا گیا ہے جس سے خون بہہ رہا ہے، میں نے پوچھا یہ کون لوگ ہیں، انہوں نے جواب دیا یہ وہ لوگ ہیں جو روزہ وقت سے پہلے افطار کر لیا کرتے تھے۔ اسے ابن خزیمہ اور ابن حبان نے روایت کیا۔ وقت سے پہلے کا یہ نہیں مراد کہ اول وقت پہ، بعض لوگ جو دیر سے روزہ افطار کرتے ہیں نا، یعنی جان بوجھ کے وقت ہوتا ہے اور تقوی کے نام پہ وہ اس سے زیادہ دیر اور گزارنا چاہتے ہیں، تو بعض دفعہ وہ ایسی روایتوں کو مس کوٹ کرتے ہیں اور وہ کہتے ہیں کہ دیکھو جلدی کرنے والوں کی یہ سزا ہے۔ اس سے مراد کہ وقت سے پہلے روزہ رکھا ہوتا، کوئی چیز نفس کی غالب ہے، روزہ توڑ لیا، خواہش کر لی۔ اب آپ اس کو سن کے پریشان ہو سکتے ہیں کہ اچھا بچے کبھی رکھتے ہیں تو توڑ لیتے ہیں، یا کبھی ہم نے بچپن میں روزے جب رکھنے شروع کیے، اب جب پسند کی چیز سامنے آئی تو توڑ لیے، تو اس سے یہ مراد نہیں ہے۔ اس سے مراد وہ لوگ جن پہ روزہ فرض ہے، جانتے بوجھتے کسی وجہ سے اپنا روزہ وقت سے پہلے توڑ لیں تو ان کی یہ سزا ہے۔ روزہ تو نفس پہ قابو سکھاتا ہے۔ باقی رہ گئی بات بیمار ہیں تو کیا کریں اور سفر میں، تو انشاءاللہ وہ آگے سارے مسائل آ رہے ہیں۔ اس کتاب کو اگر صبر اور حوصلے سے صرف ہم سنتے ہی جائیں گے نا، تو اس وقت سنتے وقت جو سوالات ذہن میں آ رہے ہیں نا، انشاءاللہ وہ اگلے چیپٹرز میں اس کے جواب آئیں گے۔ اگلا چیپٹر دیکھتے ہیں، الصوم فی ضوء القرآن، روزے قرآن مجید کی روشنی میں۔ روزہ اسلام کے پانچ فرائض میں سے ایک فرض ہے۔ روزہ پہلی امتوں پر بھی فرض تھا، یعنی روزے پہلی امتوں پر بھی فرض تھے۔ روزے کا مقصد گناہوں سے بچنے اور نیکی پر چلنے کی تربیت دینا ہے۔ ان تینوں باتوں کی دلیل ایک ہی آیت ہے، یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون۔ اے لوگو جو ایمان لائے ہو، تم پر روزے فرض کر دیے گئے ہیں جس طرح تم سے پہلے انبیاء کے پیرووں پر فرض کیے گئے تھے، اس سے توقع ہے کہ تم میں تقویٰ کی صفت ہوگی۔ یہ آیت 183 سورت بقرہ ہے۔ اس میں پہلی بات کہ روزہ فرض ہے، وہ کہاں سے ثابت ہوا؟ لفظ کتیبہ۔ کتیبہ فوریزہ کے معنوں میں ہوتا ہے، فرض کیا گیا۔ ہمارے ہاں بھی لکھت پڑھت کا لفظ آتا ہے، کوئی چیز بہت ڈاکیومنٹیشن میں کرنا ہو تو کہتے ہیں اس کی لکھت پڑھت کر لو، تو کتیبہ ہے فرائض۔ پہلی امتوں کی بات کہاں ہے؟ کہ علی الذین من قبلکم، اور اس کا مقصد گناہوں سے بچنا اور نیکی، یہ کہاں ہے؟ لعلکم تتقون۔ ہم روزے رکھتے ہوئے ضرور اس بات کو ذہن میں رکھیں، اگر ہم اس آیت کو بھی اپنے ہاتھوں سے خوبصورت طریقے سے لکھ سکیں اور اس کو لکھ کے مختلف جگہوں پہ لگا کے دیکھیں۔ آپ ایک کام کر سکتے ہیں، اگر اس آنے والا جب بھی آپ کے پاس رمضان آئے گا اس کے بعد انشاءاللہ، کہ آپ کچھ کارڈز بنا لیں، اپنے ہاتھ سے لکھ لیں۔ یہ جو اس کتاب میں مختلف چیزیں آئیں گی نا، کچھ حدیثیں جو آپ کو ایسی لگ رہی ہیں کہ عمل کی ہیں، وہ الگ سے پیاری سی بنا کے لکھ کے لگا لے. پھر آپ کیا کریں کہ رمضان میں کوئی ایک ایسی جگہ بنائیں, جیسے بعض لوگ تو گھر میں ہی سی لیتے ہیں, پاؤچیز ہوتی ہیں نا جس میں لیٹر پیڈز یعنی خط اور اس طرح ڈائریاں وغیرہ لوگ آرگنائز کرتے ہیں. بعض لوگوں نے ٹیلی فون اسٹینڈس کے اوپر رکھے ہوتے ہیں جس میں پیپرز پینز ہوتے ہیں. آپ یہ کام کر سکتے ہیں کہ 30 ایسی خوبصورت چیزیں لکھ کے رکھ لیں اور اپنے بچوں کو اپنے گھر والوں کو کہہ دے کہ ہر دن تمہیں اس میں ایک نئی چیز ملے گی. اب وہ ایک پاؤچ ایک جگہ بنا دیں تو گھر میں بچوں کو خود ہی شوق آئے گا کہ اچھا آج کیا لکھا ہوا ہے. اسی طرح آپ ٹیبل کیلنڈر بنا سکتے ہیں. جیسے میں نے ایک بہت ہی خوبصورت کیلنڈر دیکھا تھا, آپ کے ساتھ شیئر کروں گی. گھروں کے اندر سی ڈی کورز تو ہوتے ہی ہیں نا, جیسے سی ڈیز بنتی ہیں تو اس کو اگر کاغذ نکال دیں تو بالکل ٹرانسپیرنٹ سا کور ہوتا ہے. تو میرے پاس ایک کیلنڈر کہیں سے آیا تھا تو وہ بالکل وہی تھا, جیول کیلنڈر اس کو بولتے ہیں وہ لوگ. تو جیسے سی ڈی کھلتی ہے نا تو اس کو پورا جب کھول دیں نا تو وہ اس طرح یعنی سلوپ سی چیز بن جاتی ہے اور نیچے کا حصہ اس میں آتا ہے. تصور میں آپ لائیں ذرا, پورا اس کو پیچھے کریں تو جو اوپر کھڑا حصہ ہوتا ہے نا اس میں کارڈ ڈال دیں. اس میں انہوں نے 12 کارڈس ڈالے ہوئے تھے ہر مہینے کے. تو مجھے اتنا اچھا آئیڈیا لگا کہ ہم اپنے گھروں میں ٹیبلز پہ خود بھی یہ چیزیں بنا سکتے ہیں. تو آپ ایک ایک مینر کوئی ایک بات ایک دن وہاں لگا دیں, گھر والے سب پڑھے, کچن کے پاس کوئی ڈائننگ ٹیبل کے قریب, کچن کے راستے میں کوئی جگہ کہ جہاں نظر پڑے تو اسے ایک حکم کو دیکھیں. کیونکہ رمضان کا مہینہ جو ہوتا ہے نا یہ تبدیلی کا مہینہ ہوتا ہے, اس میں دل بدل جاتے ہیں. تو آپ اگر یہ چھوٹی چھوٹی باتیں جو اس کتاب میں آپ کو اچھی لگ رہی ہیں, کوئی رغبت والی, کوئی موٹیویشن والی بات, یا کوئی ایسی بات ہے جو آپ ڈائریکٹ لوگوں کو پنچ کریں گے بتائیں گے تو وہ مائنڈ کرتے ہیں نا بعض لوگ, کیونکہ تنقید کا بھی ایک انداز ہونا چاہیے, تو وہ چیزیں آپ اس میں لکھ کے لگا دیں. کوئی آپ ایسی سوچتے ہیں آپ کے بچوں کو آپ کہنا چاہتے ہیں لیکن آپ ڈائریکٹ نہیں کہنا چاہتے, تو ایک کارڈ وہ بنا لیں تو ہر دن وہ اس کو دیکھیں گے. تو ان شاء اللہ تعالیٰ اس طرح ایک چھوٹی سی ایکٹیویٹی بھی ہو جائے گی اور پھر آپ کو اس سے فائدہ بھی ہوگا. تو یہ آیت بہت ہی خوبصورت ہے کہ تقویٰ, اور روز اپنے آپ کو بھی چیک بھی تو کریں گے نا کہ کہاں تک تقویٰ آیا ہے, میرے اندر گناہوں سے کتنی رغبت کم ہوئی ہے, میرے دل میں کون سی جو پہلے نیکی کم تھی اور اب وہ زیادہ ہو گئی ہے. اب دیکھیے کہ تقویٰ صرف گناہوں سے بچنا نہیں ہے بلکہ نیکی کے موقعوں کا نظر آ جانا بھی تقویٰ ہے. ہمارے عموماً تقویٰ کا تعلق گناہ سے ہے, گناہ سے نہیں ہے. گناہوں سے بچنے کا احساس پیدا ہونا اور نیکی کے مواقع کو حاصل کرنے کا شوق لگ جانا. ہم گناہوں سے بچنے کی تو کوشش کرتے ہیں لیکن نیکی کے جو چانسز جو مواقع ہماری زندگی میں ہوتے ہیں ہم اس کو اویل نہیں کرتے. اس کا مطلب کہ یہ بھی تقوی کی کمی ہے. اور مجھے تو تقوی کا جو لفظ سائملٹینیس یا جو اپنی زبان میں لگتا ہے وہ کیا لگتا ہے, شعور. متقی انسان باشعور انسان ہوتا ہے, اس کو پتہ ہوتا ہے میں نے لوگوں کے ساتھ کیسے معاملہ کرنا ہے اور میں نے اللہ تعالیٰ کے ساتھ کیسا معاملہ کرنا ہے اور اپنے ساتھ کیسا معاملہ کرنا ہے. اگلا مسئلہ, رمضان کا مہینہ پانے والے ہر مسلمان پر پورے مہینے کے روزے رکھنے فرض ہیں. مسافر اور مریض کو روزہ نہ رکھنے کی رخصت ہے لیکن رمضان کے بعد ان دنوں کی قضا ادا کرنی ضروری ہے. مریض یا مسافر پر روزہ چھوڑنے کا کوئی کفارہ نہیں. رمضان کا مہینہ اللہ تعالیٰ کی خصوصی عبادت اور حمد و ثنا کا مہینہ ہے. یہ چاروں مسائل اس کی ان کی دلیل ہے سورۃ بقرہ ہی کی آیت 185. اللہ تعالیٰ فرماتے ہیں, شہر رمضان الذی انزل فیہ القرآن فیہ القرآن ہدل للناس وبینات من الہدا. رمضان وہ مہینہ ہے جس میں قرآن نازل کیا گیا جو انسانوں کے لیے سراسر ہدایت ہے اور ایسی واضح تعلیمات پر مشتمل ہے جو راہ راست دکھانے والی اور حق اور باطل کا فرق کھول کر رکھ دینے والی ہیں. لہٰذا اب جو شخص اس مہینے کو پائے اس کو لازم ہے کہ اس پورے مہینے کے روزے رکھے, اور جو کوئی مریض ہو یا سفر پر تو وہ دوسرے دنوں میں روزوں کی تعداد پوری کرے. اللہ تعالیٰ تمہارے ساتھ نرمی کرنا چاہتا ہے, سختی کرنا نہیں چاہتا, اس لیے یہ طریقہ تمہیں بتایا جا رہا ہے تاکہ تم روزوں کی تعداد پوری کر سکو, اور جس ہدایت سے اللہ نے تمہیں سرفراز کیا ہے اس پر اللہ تعالیٰ کی کبریائی کا اظہار اور اعتراف کرو اور شکر گزار بنو. اس آیت میں بیمار کے روزہ چھوڑنے کی بات ہوئی اور مسافر کے, تھوڑی سی بات آپ لوگوں کی مدد کرنے کے نیت سے کرنا چاہوں گی. پہلی بات یہ ہے کہ روزہ فرض ہے, ہر ایک پہ فرض ہے. کب فرض ہے؟ جب وہ رکھ سکے. یہ ایک جملہ نوٹ کر لیں, روزہ کب فرض ہے؟ جب کسی بچے میں روزہ رکھنے کی صلاحیت پیدا ہو جائے. ٹھیک ہے, अब वो सलाहियत जो है वो बाज़ लोगों में 10 साल में भी आ जाती है, बाज़ में 11 में भी आती है, 12 में भी आती है, और ये माँ पे भी डिपेंड करता है। वो माएँ जो बच्चों को 7-8 साल का होने पे रोज़ा छिखाने लग जाती हैं ना, थोड़ा थोड़ा रख लो फिर छोड़ देना, छोड़ना रख लो तोड़ कर लो, तो वो बच्चे जल्दी ही इस चीज़ के काबिल होते हैं। और जो माएँ लाट देखती रहती हैं उनके तो बास दफ़ा बच्चे तो क्या वो जवान भी हो जाए तो वो रोज़ा नहीं रखते कि हमारी माँ ने हमें रोज़ा नहीं रखाया तो तुम कहाँ होती हो रखवाने वाली। ये असूल भी ठीक नहीं है। करा क्या करें, छोटे बच्चों को आदत डालें, सहरी खिला दें और उन्हें कि बस आपका रोज़ा शुरू हो गया, फिर जब खाना खाएंगे उनका रोज़ा पूरा हो गया। कई बच्चे दिन में कई रोज़े रखते देखे गए कि अब मैं एक और रोज़ा रख रहा हूँ और मैं दूसरा रखता। घर में ऐसे माहौल होने चाहिए, बच्चों को शौक दिलाइए। फिर उसके बाद ज़रा जवान होने वाले बच्चे पहले से मत सोचें कि नहीं रख सकता, रख सकते हैं, कोई इतनी बड़ी बात नहीं है, रखवाएं। जब उनकी बर्दाश्त बढ़ती जाएगी फिर इंशाल्लाह ताला उनका मामला होगा। लेकिन यहाँ फिर ध्यान में रखिए कि बाज़ बच्चे को रोज़े रखा के फिर माएँ सारा दिन सुलाए रखती हैं, नमाज़ों के लिए भी नहीं उठाती कि नहीं ये बेचारा रोज़े से है, तो ये तो आपने खुद ही उसकी बुनियाद गलत कर दी। शायद आगे ये मसला आएगा तो हम उस पर बात करेंगे। इस तरह से बच्चों को आदत डाल दें। बाकी रह गई बात मुसाफर और मरीज़ के रोज़े की। मुसाफर के लिए रुख्सत है, आपको रोज़ा छोड़ना है छोड़ दें। आप कहते हैं आजकल तो सफ़र मुश्किल नहीं है, जहाज़ों में जाते हैं, गाड़ियों में जाते हैं, चॉइस है, छोड़ना चाहें छोड़ दें, ना छोड़ना चाहें रख ले, कोई हर्ज भी नहीं। बस ये जहन में रखें कि जो छोड़ रहे हैं वो आगे रखना है, क्योंकि सफ़र इस्लाम में सफ़र जब बामकसद सफ़र होते हैं। हमारी तरह ऐसे बेकार सफ़र नहीं लोग करते थे कि चलो जी बस ऐसे ही जा रहे हैं जी, कुछ भी नहीं, बस ऐसे ही देखने जा रहे हैं, कर रहे हैं, कोई काम नहीं, बस ऐसे ही ज़रा देखते हैं, रोड पे चक्कर लगाते हैं। नहीं, ऐसा नहीं होता था। तो मकसद के तहत जब सफ़र होता है तो वक्त कम से कम वक्त में जल्दी ख़त्म करने की नीयत होती है। तो इसलिए जब रोज़े में इंसान में नकाहत आती है या इंसान अपने आप को फोकस नहीं कर पाता तो उसके लिए रुख्सत दी कि चलो तुम रोज़ा छोड़ दो, लेकिन वो भी रखा जाएगा बाद, ठीक है। फिर तीसरी चीज़ जो आती है वो क्या है, मरीज़। और मरीज़ के अंदर जो थोड़ी सी चीज़ है जिस पे बात करने की ज़रूरत है, मरीज़ कैसा मर्ज़, यानी कि एक वो मर्ज़ होता है कि जिसका रोज़े से कोई ताल्लुक नहीं। मसलन आपकी उंगली में चोट लग गई, आप तो मरीज़ बन गए। और औरतें तो अक्सर सर पे पट्टा बांध के मरीज़ बनी होती हैं, ख़ास तौर पर जब शौहर के घर आने का वक्त होता है, हाँ। तो ये मर्ज़ नहीं है। हर वो मर्ज़ जिस मर्ज़ से बीमारी की शिद्दत बढ़ने का डर है, कोई बीमारी का डर है, तो इस वक्त में रुख्सत मौजूद है, लेकिन फिर बाद में रखना पड़ेगा। ये जहन में रखे, और जो बाद में रखने का सोच लेता है ना तो फिर उस चीज़ को जहन में अभी से रख ले कि अभी तो माहौल बना हुआ है, रख रही हूँ, बाद में अकेला रखना मुश्किल होगा। तो वो अगर रखेगा तो कोई हर्ज की बात नहीं है, ठीक है। लेकिन अगर कोई मरीज़ भी और रोज़ा रख भी लेता है और उससे उसके अंदर कोई यानी कोई ऐसा गलत सोच पैदा नहीं होती तो वो भी इंशाल्लाह ताला ठीक है। बस मरज़ ऐसे होते हैं, अगली जो चीज़ है कि रोज़ा छोड़ने का कफ़ारा नहीं है, तो उसमें यह है कि जो बीमारी, मिसाल है कि आप आज सुबह उठे आपको बुखार था या आपको दवा खानी थी, कुछ भी था, ठीक है, आपने रोज़ा छोड़ दिया, बस इसकी कज़ा ये है कि आप जो ही आपको मौका मिले उसको मेकअप कर लें, उसका कफ़ारा नहीं है। लेकिन बस मरज़ ऐसे होते हैं जो दायमी मर्ज़ होते हैं, मसलन किसी को अब ऐसी बीमारी है कि उसको पता है कि आज भी नहीं रखा और अगले दिनों में भी नहीं रखूंगी। मसलन बस लोगों का स्टमक प्रॉब्लम होता है, वो चंद घंटे तक भूखे उसके बाद नहीं रह सकते, बस शुगर पेशेंट होते हैं, कुछ ऐसे कुछ तो सोच लेते हैं। मैंने ये देखा है कि बस खवातें अच्छी बड़ी भाग भाग के काम कर रही होती हैं, फिर रही हैं, जो ही नमाज का वक्त आएगा बैठ जाएंगी, वो मैं खड़े होकर नमाज नहीं पढ़ सकती, लगती अभी आप क्या कर रही थी। यानी आप देखिए हमारे मिसकॉन्सेप्शंस कितने, कि आम हालात में हम खड़े चल फिर रहे होते हैं और नमाज के वक्त में हम बैठ जाते हैं। ऐसा नहीं करना चाहिए, खुद से ज्यूम नहीं करना चाहिए कि मैं रोज़ा नहीं रख सकती। एक बहुत बड़ा मुगालता है हम लोगों का कि हम रोज़ा रख नहीं सकते। नहीं, आप रख सकते हैं, आपको यकीन दिलाए मैं रख सकती हूँ, रखें, नियत करें, सहरी खाएं, नियत करें, अल्लाह ताला जहाँ तूने रोका मैं रोक दूंगी, लेकिन मेरा रोज़ा है। आप देखेंगे आप थोड़ा थोड़ा करके बहलाएं, अच्छा यहाँ नहीं, अच्छा यहाँ तक, बस और वक्त 5 मिनट 1 घंटा, अच्छा मैं इसके बाद खोल लूंगी। आप देखिए कि आप पहले दिन पूरा रख लेंगे, आपको कुछ नहीं होगा, आप कहेंगे अच्छा कुछ नहीं हुआ, अगले दिन फिर रखेंगे। और रोज़े में बहुत ज़्यादा फ़ायदे हैं, तो इस तरह रोज़े की हालत में रखें, लेकिन अगर छोड़ें तो फिर उसको बाद में पूरा करना होगा, ठीक है। अगर किसी को लग रहा है ये बीमारी मेरी अभी है तो वो कफ़ारा दे दे, और कफ़ारा क्या, वो आगे आएगा। एक मिस्कीन को खाना खिलाना है, एक वक्त का खाना है, ठीक है। लेकिन ये कभी नहीं सोचना चाहिए कि अगर आज मुझे शुगर है तो वो हमेशा ही रहेगी। बंदा है मोमिन हमेशा ये सोचता है मेरा कल सब ठीक होगा, आज बीमार हूँ देखना कल मैंने बिल्कुल ठीक हो जाना है, आज मेरे में हिम्मत नहीं कल होगी। और इस नीयत से इंशाल्लाह आने वाले दिनों में फिर वो अपने आप को नेकियों के लिए तैयार करें। अपने ऊपर रहम ना खाएं, तरस ना खाएं अपने ऊपर, हम जब बहुत ज्यादा लेजी हो जाते हैं ना तो हमारे अंदर सुस्ती आती है, और हम स्ट्रांग होते हैं तो ठीक होते हैं। कोई बीमार हो आप देखें उसको, सब बीमार बीमार के, वो मुर्दा मुर्दा पड़ा हुआ, ऐसे ही लगता है कुछ नहीं है कोई। इसको क्यों, उठो चलो कंघी करो, चलो उठो जाओ शावर लेके आओ। आप देखिए शावर लेके साफ कपड़े पहन के आप कंघी करते हैं ना, तो आप अपने आप को बहुत सेहतमंद महसूस करते हैं। तो तर्स नहीं खाना चाहिए इस मामले में अपने ऊपर। ये कह रही है कि अपॉइंटमेंट लाइक इफ शी और ही हैज टू गो समवेयर फॉर अ डे और एन ऑफिशियल वर्क एंड ही हैज टू स्पेंड अ डे विद नॉन मुस्लिम। इन दिस केस नॉन मुस्लिम के साथ डे स्पेंड करने में रोजे का क्या ताल्लुक है? देखिए कि आपकी बात समझ रही हूँ। अगर तो सफर है छोड़ना चाहें छोड़ सकते हैं, दूसरे शहर गए, लेकिन सेम शहर में तो क्या आप रोजा रख के सारा दिन बैठे तो नहीं रहते ना? काम तो हम वैसे ही करते हैं, जॉब्स पे भी जाते होंगे लोग, तो ऐसी वजह में। बल्कि देखिए ये मौके बेस्ट दावा के मौके होते हैं। अगर आप नॉन मुस्लिम में जा रहे हैं आप रोजे से, मैं तो खुशी से जाऊंगी और बताऊंगी उनको कि रोजा में क्या देता है, और वो खुद ही आपसे मौजू छेड़ देंगे कि आपने रोजा रखा है, क्यों रखा है, कैसे रखा है। तो ऐसे मौकों पर गिव अप नहीं करना चाहिए। बाकी ये बात है कि अगर शहर से बाहर हैं, चॉइस है आपकी, छोड़ दें तो छोड़ दें। लेकिन बाज़ लोग तो इसको प्रोटोकॉल भी समझते हैं, और अल्लाह माफ़ करे कि बाज़ मुसलमान लोग जो हैं वो रोज़ा रखना क्या, उनको तो ये भी नहीं पता होता कि रमज़ान का महीना भी आया हुआ है। तो अल्लाह ताला हमारे लिए रहम कर दे, और जो रास्ता इख्तियार करेंगे इंशाल्लाह अल्लाह ताला वही हमारे लिए आसान कर देगा। अगला मसला है, रमज़ान मुबारक में रात के वक्त बीवी से हम बिस्तरी करना जायज़ है। इफ्तार से लेकर सुबह सादक के तलू होने तक का वक्त रोज़े की पाबंदी से मुस्तस्ना है। मुस्तस्ना का मतलब है एग्जेम्प्ट, यानी उसकी रुख्सत है। दौरान एतिकाफ में रात के वक्त बीवी से हम बिस्तरी मरना है। इन सब मसलों की दलील सूरत बकरा की आयत 187, उहिल्ल लकुम लैलतस सियामिर रफसु इला निसाइकुम, तुम्हारे लिए रोज़ों के ज़माने में रातों को बीवियों के पास जाना हलाल कर दिया गया है, वो तुम्हारे लिए लिबास हैं और तुम इनके लिए लिबास हो। अल्लाह ताला को मालूम हो गया कि तुम लोग चुपके चुपके अपने आप से खयानत कर रहे थे, मगर इसने तुम्हारा कसूर माफ़ कर दिया और तुमसे दरगुजर किया। अब तुम अपनी बीवियों के साथ शब्बाशी करो, और जो लुत्फ़ अल्लाह ने तुम्हारे लिए जायज़ कर दिया है इसे हासिल करो। नीस रातों को खाओ पियो, यहाँ तक कि तुमको स्याह शब की धारी से सुपैदा सुबह की धारी, यानी रात के अंधेरे से सुबह की रोशनी नुमाया नजर आ जाए। तब ये सब काम छोड़कर रात तक अपना रोज़ा पूरा करो, और जब तुम मस्जिदों में मोतकिफ हो यानी एतिकाफ की हालत में, तो बीवियों से मुबाशरत ना करो। ये अल्लाह ताला की बांधी हुई हदें हैं, इनके करीब ना फटकना। इस तरह अल्लाह ताला अपने अहकामात लोगों के लिए वजाहत, यानी बसराहत क्या होता है, सरीह खुल्लम खुल्ला वजाहत के साथ बयान करता है। तवक्को है कि वो गलत रवैये से बचें। ये आयत बुनियादी तौर पर कुराने पाक में जो आयतें आईं जिसमें रोज़े के मुख्तलिफ यानी तदरीजी मराहल थे उसमें से थी। खुलासा कलाम ये है कि इस्लाम ने रोज़े को एकदम फ़र्ज नहीं करार दिया। जिस तरह शराब लम्हा लम्हा करके हराम हुई, सूद मुख्तलिफ स्टेप्स में आया, इसी तरह रोज़ा भी स्टेप्स में आया, जिसमें शुरू में क्या होता था कि रात के वक्त में भी पाबंदी थी, सिर्फ मगरिब से लेके इशा की नमाज का बीच का वक्त, या मगरिब के बाद एनी टाइम आंख लग जाए सो जाए, तो ये बीच का जो वक्त होता था इसमें खाना पीना ताल्लुकात बीवी शौहर मुलाकात ये जायज़ थी। जो ही रात इशा का वक्त शुरू हुआ या उससे पहले किसी की आंख लग गई तो ये सारी चीज़ें फिर मना हो जाती थी। इंसानी नफ्स पे ये चीज़ बोझल पड़ी। अल्लाह ताला ने मुसलमानों के लिए रोज़े आसान कर दिए। कैसे कि चलो कोई बात नहीं, तुम इस काम को अब तुम रात के लिए अल्लाह ताला ने हलाल कर दिया। और ये उम्मत मुस्लिमा पर अल्लाह ताला की आसानियों और रहमतों की दलील है। अल्लाह ताला हमें इस इस्लाम की कदर करने की तौफीक दे कि जिसमें अल्लाह ताला ने हमें वाकई कितनी खूबसूरत चीज़ें बताई। तो ये थी वो चंद बातें जो रोज़े की फजीलत और उसके कुछ मसाइल की थी। इंशाल्लाह अगले चैप्टर में चाँद के देखने से लेकर फिर रोज़े के जो मुख्तलिफ मराहल हैं हम इसको देखेंगे। कोई सवाल जो बातें हुई उसकी रोशनी में अगर है, जिनका सवाल है कि शहरु रमज़ान अल्लज़ी उन्ज़िल फ़ीहिल कुरान, तो इसकी क्या हकीकत है? इसके बारे में दो बातें मिलती हैं। पहली बात यह है कि रमज़ान जो कुरान पाक जो है वो लोहे महफूज से आसमान दुनिया पे पूरे का पूरा रमज़ान में नाजिल हो गया था, उतर गया था। ये पहला नज़ूल था। दूसरी इसके ये कि आसमान दुनिया से हम तक जो पहुंचा नबी सल्लल्लाहु अलैहि वसल्लम तक, ये 23 साल में पहुंचा, लेकिन इसका आगाज़ रमज़ान में हुआ। پہلی وحی جو تھی اقرأ باسم ربک اللذی خلق وہ سب کب نازل ہوئی؟ جب رمضان کا تھا. تو دونوں باتوں کو لیا جاتا ہے. اگر اوپر سے لے کے پہلے آسمان پہ ہماری قربت ہو گئی, ہمارے قریب ہو گئے انسانوں کے, تو اس کو بھی مراد لیا جا سکتا ہے. اور دوسرا یہ کہ پہلی وحی کی طرف اشارہ ہے. ٹھیک ہے, رمضان کے مہینے میں آغاز ہوا تھا. پہلی وحی اقرأ باسم ربک اللذی خلق رمضان کے مہینے میں آئی تھی. ٹھیک ہے, اس کے بعد گاہے بگاہے آتی رہی, جب ضرورت پڑتی رہی آتی رہی. تو یہ جو شہر رمضان الذی انزل فیہ القرآن کی بات ہے وہ کیوں ہے؟ کیونکہ اس میں نزول شروع ہو گیا, اور جو چیز شروع ہو جاتی ہے وہ ختم بھی ہو جاتی ہے. آپ سب جانتے ہیں کورس شروع ہوتے ہیں تو پھر ہی ختم ہوں گے نا, شروع نہیں ہوتا تو ختم نہیں ہوتا. تو اس لیے کہا گیا کہ رمضان کے مہینے میں قرآن پاک نازل ہوا. اور دوسری اس کی دلیل کیا دی جاتی ہے کہ آسمان دنیا, یہ جو آسمان ہمیں دکھ رہا ہے نا, اس کے اوپر پھر سات آسمان ہیں, اور آخری آسمان جو ساتواں ہے اس سے قرآن پاک کا پورا کا پورا وہ نسخہ جو اللہ تعالیٰ نے اپنے پاس اس کو رکھا ہوا تھا وہ پہلے آسمان پہ آیا تھا, اور وہ موقع وہ جو تھا وہ رمضان کے مہینے میں ہوا تھا. ٹھیک ہے جی. ان کا سوال ہے کہ پریگننٹ عورت ہے اور وہ روزے نہیں رکھتی کہ میں بعد میں ٹھیک ہوں گی تو رکھ لوں گی, لیکن وہ پریگننسی میں اللہ نہ کرے مر گئی یا اس کے بعد, تو اس کے بہت سارے آپشنز اللہ تعالیٰ نے دیے ہیں. پہلی چیز ہے اگر آپ کفارہ دیں, دوسری ایک صحیح روایت میں آتا ہے کہ مم مات و علیہ صیامہ فصام ولیہ, جو مر جائے اس حال میں کہ اس کے سر پہ روزے فرض تھے بھی اور نہیں رکھے, تو اس کا ولی اس کے روزے رکھے گا. یعنی وہ شخص جو ہمارے مال میں سے وارث بنے گا, وہ شوہر بھی ہو سکتا ہے, وہ باپ بھائی جو بھی یعنی ایسے رشتے دار ہیں, بیٹا اولاد, تو وہ آپ کے روزے رکھیں گے. ٹھیک ہے, اور اگر ہم اپنے کفارے خود ہی دے سکیں گے تو بھی ٹھیک ہے.